कथा संसार सुन्ने कथाहरूको संसार हो यो कथा संसार, जहाँ तपाईँ सुन्नुहुनेछ विविध कथा, निबन्ध, नियात्रा, संस्मरण, भावना र उपन्यास।
कथा संसारमा आज हामी सुबी सुधा आचार्यले मेरिल्यान्डबाट पठाउनु भएको कथा रातो गुलाब प्रस्तुत गर्दैछौ।
अनलाइन रेडियोको प्रस्तुति कथा संसार, इन्टरनेटको रेडियो स्टेशन www.nepalireadio.org मा।
गाडीको अगाडि राखिएको रातो गुलाबमा गएर आँखा टाँसिन्छ मेरो बेला बेलामा। अघि पछिको तुलनामा बढेको छ गाडीको रफ्तार। सँगैको सिटमा छिआउँछु एक नजर, टल्कने पेपरमा बन्द भएर बसेको छ उपहार। असाध्यै रोमाञ्चित र उत्तेजित भएको छु म आज आफैमा प्रफुल्लताले चुलिएर। सधैँ हस्पिटल सधैँ ड्युटी, कस्तो मेसिनसँग पो बिहे गरेछु। मोज मस्ती पारिवारिक सामिप्यता पटक्कै छैन। भेटघाट राम रमिता घुमफिर के हो उसलाई थाहै छैन, खालि काम काम भन्छे। यस्तै सोचेर गाला फुक्क बनाउँदै नाकैको डाँडीमा टेकेको चस्मा स्याहार्दै गालीको फर्राले हिर्काउँदै होला महेश ममाथि। उनले सोचेका होलान् आज म पनि हस्पिटलमा बिरामीसँग टाँसिएर सिरिन्ज स्लाइन औषधि र चिरफारका औजारहरूसँग खेलिरहेको हुनेछु। नेभर। उनको सोचाइमा हिलो छापेर म सरप्राइज दिन चाहन्छु आज। हुन पनि आज विवाह भएको 5 वर्ष पुगेर 6 लाग्यो। यी वर्षहरूमा मैले महेशलाई मुस्किलले मात्रै थोरै समय दिएको छु। हस्पिटल क्लिनिक के गर्नु, नोकरी नै समाजसेवा भएपछि अरूको पीड़ा दुःखलाई टुलु टुलु हेर्दै आफ्नै निजी स्वार्थमा लुप्त हुन दिँदैन नैतिकताले पनि। हतारोले बेसरी निचोड्छ मलाई, मुटु जोड जोडले उफ्रदै सोइला खेल्छ, कलको पाङ्रोलाई पनि चुनौती दिँदै। कतिखेर घर भित्रिएर ह्याप्पी एनिभर्सरी बाबा भन्दै महेशको हातमा रातो गुलाब थमाइदिनु, फेरि उनको बेस्ट चोइसको गिफ्ट पनि त दिनु छ। आज घर र अस्पताल बीचको दूरी लम्बिएको जस्तो लाग्दैछ मलाई। जति स्पिडमा दौडिए पनि सड़कले पछाडि नै धकेलेको अन्दाज हुँदैछ पटक पटक। ढुस ढुस्ती परेर छोरा खेलाउँदै होलान् महेश कौशीमा, बोकाको झैं झुस्स धारी पनि काट्न भ्याएका छैनन् होला या चासो देखाएनन् होला। होइन, विनितालाई छोरा सुम्पिएर बगैँचामा टोलाउँदै होलान् रातो गुलाबको फक्रिन नसकेको कोपिला निहालेर। मुहार थिलथिल भएका छन् होला, निधारमा 32 मुजा पर्यो होलान्। यस्तै छ हुन्छ जब उनी सोचाइमा डुब्छन्। साँच्चै उनी के गरिरहेका होलान् यतिखेर? कम्प्युटरको अगाडि ढसमस्स बसेर फेसबुकमा च्याट गर्दै होलान् सपनाका सुन्दरीहरूसँग। अङ्किता एक दिन नजिकै आएर मेरो दायाँ कानमा सासले बोलाएका थिए उनले। किन र महेश? मेडिकल डिक्सनरीको पानासँग खेल्दै अल्छिलाग्दो सोधाइ सोद्धा, हस्पिटल बिरामी अनि किताबहरू भन्दा तिम्रो सामिप्यमा अरू कोही झुल्कनै नसक्ने भयो। म अर्को बिहे गरौं कि? अर्को बिहे शब्दले हातको किताब खस्छ भुइँमा। किन धड्का लाग्यो नानीको मनमा? टाइम पास गर्न गर्लफ्रेन्ड बनाऊ कि भनेको। उनको आँखा सोधाइमै पनि गजबको चम्किलो बनेको थियो। त्यो पाउ कस्तरी हेरे कि? फेसबुकसँग प्रेम गर्नु पो भनेको मैले, टाइम पास त हुन्छ घर बसेको बेला कि कसो? दाहिने हातको चोर औंला र बुढी औंलाले मेरो नाक उचाल्दै ठुस्केका थिए महेश। भोलि भने मैले घुमाउँछु उनलाई गोवाको मनमोहक ठाउँहरूसँगै साथैमा लागेर। मैले गोवा टुर जानको लागि बनाएको योजना उनलाई थाहै छैन। एक हप्ता हस्पिटलमा छुट्टी, एयर टिकट, सबै सबै सरप्राइज हुनेछ उनका लागि। मेरो सरप्राइजमा खुसीको आँसु तप्कनेछ महेशका आँखाबाट, किनकि विवाह भएको यो लामो अन्तरालमा पनि यस्ता मौका कहिल्यै जुटाइदिन सकिनँ मैले। म बिना कसै कसैलाई मुस्किल छ पोखरामा। मेरो एकाग्र सोचाइमाथि धावा बोल्दै च्याटिन्छ मोबाइल। आ होस् उठाउन्न। घर पुग्न हतार भएर निमोठिरहेको बेला मोबाइल लगातार गुनगुनाइरहेपछि गाडी साइड लगाएर रिसिभ गर्छु। फोन हस्पिटलबाट आएको रहेछ। हेलो हेलो, डाक्टर अङ्किता? यस, आइ एम स्पिकिङ। सिरियस एक्सिडेन्टको केस आयो, डाक्टर महत पनि आइपुग्नु भएको छैन, तपाईँ जसरी पनि आइदिनु पर्यो। मलाई फोनको आवाजले गाडीबाट थुतेर सडकमै पछार्छ रक्ताम्मीसँग। आफ्नै गाडीको पाङ्राले च्यापिएको महसुस गर्छु म। मैले बनाएको सुन्दर योजनामा एकाएक भेल बाढी हेलिन्छ आफैलाई छताछुल्ल भिजाउने गरी। मेरो आँखा अगाडि दुईवटा बाटा तेर्सिन्छन् लमतन्न परेर। एउटा श्रीमानसँग भारतको गोवामा म्यारेज एनिभर्सरी मनाउने, दोस्रो अन्जान व्यक्तिको जीवन बचाउने। स्टेरिङमा टाउको राखेर सोध्छु केही समय, म एउटा श्रीमती प्रेमिका भन्दा पनि पहिला डाक्टर अंकिता भए। हो, कामलाई भगवान सम्झने वचनको पक्का डाक्टर अंकिता। आफ्नो मायाले भन्दा कर्तव्यले बेसरी झकट छ मलाई। आफ्नै खुसीसँग परिवारको खुसीसँग सम्झौता गरे पनि पेसेन्टको जीवनसँग सम्झौता गर्न सक्दिन, पटक्कै सक्दिन। अन्तत मनले कामलाई नै पूजा आराधना अनि जीवनको सफलता मानेपछि म गाडी फर्काउँछु हस्पिटल फर्कन। अघिसम्म मुसुक्क मुस्कुराएको रातो गुलाब ढुसढुस्ती परेको देख्छु। उर्लिएका कल्पनाका छालहरू पनि स्वात्त सुक्छ हृदयको भित्तामा। दिमागमा एउटै कुरा फुई फुई घुम्छ, कतिखेर हस्पिटल पुग्ने। कम्पाउण्डमा गाडी हुलेर म सरासर इमर्जेन्सीमा हुत्तिन्छु। दायाँ बायाँ केही नहेरे। डाक्टर अंकिता, डाक्टर अंकिता, हेर्नुहोस् त, टाउकोमा गहिरो चोट लागेको रहेछ, ब्लिडिङ भएको भएछ। सिस्टर मुना हडबडाउँदै बोल्छिन् म सामु आएर। सिस्टर मुना, यो पेसेन्टको सिटी स्क्यान गर्न लगाउनु त, म रिपोर्ट हेरेर अपरेसनको निर्णय गर्छु। सिस्टर उमा, तपाईँ अपरेसनको तयारी गर्नुहोस्, केस सिरियस छ, जति सक्दो छिटो अपरेसन गर्नुपर्छ। म इमर्जेन्सीबाट वार्डमा फर्कने लाग्दा डाक्टर साहब जसरी भए नि बचाइदिनुहोस् मेरी सुप्रियालाई। म मेरी छोरी बिना एक पल पनि बाँच्न सक्दिन। कोही छात हाल्दै रुन्छ मेरो पाउमा। बिस्तारै उठाउँछु म उनलाई। आँसुले लफ लफ्दै भिजेको मुहारमा जब मेरो नजर ठक्कर लाग्छ, अर्को झड्का लाग्छ मलाई, यो मान्छे यानी कि सुप्रिया। आँसुले रुझेको नजर त्यही पेसेन्टको बेडमै टाँसिएका थिए। उनको कुरा मसँग गरे पनि, तपाईँ नआत्तिनुहोस्, म छँदैछु नि। यति भनी नसक्दै आँखा तिलपिल भइसकेका थिए मेरो। सान्त्वनाका दुई शब्द ओकलेर काँधमा थुम्थुम्याउँदै म त्यहाँबाट सरासर वार्डतर्फ लम्किएँ। वार्डमा छिर्ने बित्तिकै जोडले ढोका लगाए। म चाहन्थे मेरो मनको जलन ढोकाको आवाजसँग मत्थर होस्। स्टेथोस्कोप टेबलमा राखेर थ्याच बस्छु कुर्सीमा। बाहिर टेबलमै उचिटिएला जस्तो गरी जोड जोडले उफ्रन्छ मुटु। रक्ताम्य भएर निलिन भइसकेका सुप्रियाको मुहारको फुई फुई घुम्छ नजरमा परिक्रमा गर्दै, आँखा बन्द गर्दा खोल्दा जस जस्तै झोसिन्छ आँखाका पर्दाहरूमा, भयभरको बल लगाएर कलिङ बेल थिच्छु म। यस डाक्टर, के भो, पसिनै पसिना हुनुभएको छ? भित्र पस्दै गर्दा सिस्टर बोल्छे, केही भएको छैन, मलाई एक गिलास पानी ल्याइदेऊ। उठ, पानी टेबलमा राखेर फर्किन्छे। म पानी एकै सासमा पिउँछु र लिन्छु लामो सास। ओहो, यो प्यास, यो खुसमुकुस पहिले कहिल्यै अनुमान गरेकी थिइनँ। हो, त्यो त्यही मान्छे हो जसलाई मैले बनेपा बस पार्कमा भेटेकी थिएँ 12 वर्ष अगाडि। संवाद पनि भएको थियो हामी बीच। संवाद मात्र हो र, बनेपादेखि काठमाडौँसम्म सहयात्री भएर सँगै गरेका थियौँ बसको यात्रा। म कसरी भुल्न सक्छु जसलाई मुटुको एक टुक्रा झिकेर जिम्मा लगाएको, त्यो पनि बिना जानकारी। आईएससीको परीक्षा सिद्ध्याएर सुखानगर गएकी थिएँ म विदाको समय। रिजल्ट पछि चाइना एमबीबीएस पढ्न जानुपर्ने थियो मैले। म आमा बुवाको लहलहमा हल्केको सपना हराभरा भएर फुल्नुपर्ने। सबैमा खुसियालीको होली खेल्दै थियो मेरो आगमन तथा सफलतालाई लिएर। मेरी छोरी अबको 4 वर्षमा त डाक्टर, यसै भन्दै हिँड्नुहुन्थ्यो बुवा गाउँभरि। हाम्रो घरको तल्लो तलामा रघुजित अङ्कलको परिवार बस्नुहुन्थ्यो भने माथिल्लो तलामा हामी एउटै परिवार जस्तो थियौं। म उनीहरूकै छत्रछायामा हुर्किएकी थिएँ हाँस्दै खेल्दै। रघुजित अङ्कल भाडावाला हुन्, तर हाम्रो मनमा त्यो सोचाइ कहिल्यै पलाएन र त राम्रो उठबस थियो हामी बीच। बुटबल नर्सरीका सञ्चालक उनी सानै छँदादेखि नै मलाई रातो गुलाब ल्याइदिन भुल्दैनथे। छोरा अमेरिकामा इन्जिनियरिङ पढ्दै थिए भने छोरीको विवाह भइसकेको थियो। सधैँ नर्सरीबाट फर्केपछि अङ्कल मलाई बोलाउने वा आफै माथि हामी कहाँ आउने गर्नुहुन्थ्यो रातो गुलाब दिनको लागि। एक दिन मलाई रोज दिन नबोलाएपछि र आफै दिन पनि नआएपछि अचम्ममा पर्दै म आफै तल झरेँ। म तल्लो फ्ल्याटमा झरेको कसैलाई जानकारी नै भएन। आन्टीलाई बोलाउँदै भित्र पसेँ म। घरभित्र सानो मानो थिएन, मान्छे भएको र नभएको। बेडरूमबाट आवाज आयो, भित्र नै आऊ न अङ्किता, आज एउटा मात्र होइन रातो गुलाबको बुकी नै ल्याएको छु तिम्रो लागि। ती प्रत्येक कोठाहरूमा खेल्दै चल्दै बढेकी म निसङ्कोच पसेँ रघुनाथ अङ्कलको कोठामा। अङ्कल, खाइदिनुहोस् न त रोज। ढोकैमा उभिएर यताउता अन्टीलाई खोज्दै बोले मैले, हातमा समातेर बेडमा तान्दै कुटिल हाँसो हाँसे उनी। मलाई त्यो हेराई त्यो समय अपाच्य सङ्कालो लाग्यो। डराइ डराइ सोधे, अङ्कल अन्टी खोइ त? बेडबाट उठेर लामो हाँसो हाँस्दै ढोकातिर बढ्यो उनी। तेरो अन्टी माइती गएकी छे। ढोकाको छिस्किने लगाएको देखेर म निकै डराएँ। सास फुलेर नाकबाट हुहार हुहार निस्क्यो। लग लग कामचो डरले मनभरि हत्यास नित्यास पुमरी पर्दै उठ्छ। अब मेरो इज्जत लाम हुने भयो भन्ने शङ्काले लाखौं कोशिशको बावजुद पनि बुढो बाघको पञ्जाबाट आफूलाई सुरक्षित राख्न नसकेको त्यो पल एउटा ग्रहण भयो मेरो जीवन अन्धकार बनाउने। शिरदेखि पैतालासम्म खलखल पसिनाको मूल फुट्छ। आफैलाई बगौला जस्तो गरे रसिटो भित्र धुवा मडारिए झैं मडारिन्छ। विगत दिमाग नै विस्फोट बनाउलाको अवस्थामा फुल स्पिडमा घुमाउँछु नजिकैको फ्यानको बटन। जीवनमा अप्रत्याशित घटनाले मोड लिएपछि विचलित हुन पुग्छ मान्छे आफै भित्र आत्मग्लानी पलाएर। घण्टौं बाथरूममा ढोका लगाएर कपडै सहित आफूलाई पखालेकी थिए पापीको जुठो पखालिन्छ कि भनेर। रातो गुलाबको प्रलोभनमा आफै रक्ताम्य हुन म त्यहाँ नजानु पर्ने थियो। तर पिता समानको अग्रणी व्यक्तिबाट त्यस्तो घृणित पतित व्यवहार कसरी सोच्छु मैले जब म कल्पनै गर्न सक्दिन थिए। लोग्ने मान्छे आखिर लोग्ने मान्छे नै हुँदोरहेछ। उमेरले जुन जुन साइनो अनुरूपको भए पनि बाहिरी शरीरमा लागेको र्याल सिंगान साबुन र स्याम्पूले जति नै सफा गरेर पखाले पनि शरीरभित्रको फोहोर नपखालिँदो रहेछ। म जुन कुराको डरले भयभीत हुन्थे त्यही समस्या पर्खाल बनेर मलाई हेरेपछि ढोकाको चुकुल लगाएर खुब रोएकी थिए। हर रात निर्घातसँग आँसु निख्रने गरी एमबीबीएसको पढाइ गर्न चाइना जाने बेलामा म पापी रास डाइनोसरले ओकलेको बीस हुर्काउँदै थिएँ आफ्नो गर्भमा सन्तानको रूपमा। लुकाएर लुक्ने कुरै थिएन। मेरो करियर पनि लम्पसार पर्दै थियो मेरो जीवनको दो बाटोमा। सबै कुरा थाहा पाएर पनि बाबा आमाले पनि कुनै कानूनी कारवाही अगाडि बढाउन सक्नु भएन डाइनोसरको विरूद्धमा। घरबाट चाइना पढ्न गएको बहानामा मलाई फुपू दिदीको घर बनेपामा राखियो। समयले धकेलेर 10 महिना पूरा भएपछि एउटा लोभलाग्दी छोरी काखमा आए। आमाको ममता छताछुल्ल पोखिएर टिलटिलिँदै त्यो छोरीलाई अङ्गालेर कतै टाढा गएर बसौं कि भन्ने नसोचेकी पनि होइन। तर मसँग बाबा आमाको सपना जोडिएको र धेरै वर्षको लगानी सिँचाइ भइसकेको थियो। जसरी पनि मैले नामको अगाडि डाक्टर झुन्याउँदै गलामा स्टेथोस्कोप भिर्नै पर्ने, आफ्नो रगत मासु मिसिएको रगतको डल्लोलाई पनि मैले आमाको हैसियतले दूध चुसाउन पाइन सकिन। पराई जस्तो निहाल्थे परैबाट आफ्नै कोखीको घाउलाई। माया पलाउँछ स्नेह झ्याङ्गिन्छ भनेर होला कसैले पनि बच्चाको सुसुर मुसुर गर्न दिएनन् मलाई। मेरो एमबीबीएस कोर्स 1 वर्ष पछाडि धकेलिएर पनि फेरि अर्को वर्ष अध्ययन गर्ने समय आयो। तब बच्चालाई कतै कसैलाई जिम्मा लगाएर म चाइना जानुपर्ने भयो घर परिवारको अनुरोधमा। त्यो दिन 1 वर्षको नानी च्यापेर बनेपा बस पार्कमा बस चढ्न ध्याउन्नमा थिएँ म। मलाई काठमाडौँ पुर्याउन आउने भन्नुभएको फुपूलाई भैँसीले हानेर हल्न चल हुन पुग्दा एक्लैको यात्रा तय भएको थियो मेरो। बनेपा बस पार्कमा मैले त्यही मान्छेलाई भेटेँ। कुरा गर्न मन नलाग्दा नलाग्दै उसैले गरेको कुराकानी र चिन्जानको आधारमा काठमाडौँ ओर्लेपछि बच्चा उसैलाई जिम्मा लगाउने योजना बुने मैले। बच्चाहरू कति त विदेशीहरूले किनेर लैजान्छन् यस्तै सुनेकी कारण म चाहन्नथे मेरो रगतको डल्लो विदेश बिरानो ठाउँमा पुगोस्। दाजुलाई फोन गर्न जाने बहानामा बच्चा उसैको पल्टामा हालिदिएर त्यहाँबाट ओझेल परि ट्याक्सी समातेर एयरपोर्ट हुत्तिएर म 3 घण्टामा काठमाडौँ छोडेकी थिएँ। मेरी बच्ची आज ठूली भइसकेकी छ। म आमा भएर पनि उसको अनुहार निहालेर मायाले सुमसुमाउन जान सकेन। कस्तो परिबन्ध कस्तो व्यवस्था। डाक्टर अङ्किता तपाईँ वार्डमा? त्यो इमर्जेन्सी केसको फाइल मैले हेरेँ साथै सबै रिपोर्ट पनि। ब्लड हेमोरेजले पेसेन्टलाई अप्ठ्यारो पारेको छ। हामीले छिट्टै अपरेसन गर्नुपर्छ। म यही विषयमा तपाईँसँग सल्लाह लिन खोज्दै थिएँ। डाक्टर महत अगाडि उभिएर एकरो बोलिरहन्छन्। हुन्छ नि डाक्टर महत, जे जे गर्नु छ छिटो गर्नुहोस्। त्यो फुच्चीलाई केही हुन नपाओस्। म भावनामा हत्तै पोखिन पुगिहाल्छु सम्हाल्न खोज्दा खोज्दै। गहिरा कचौरामा काफा हालेको जस्तो खोबिल्डो आँखाले गहिरोसँग निहाल्छ डाक्टर महतले मलाई। आफू सम्हालिने प्रयास गर्दै केही भन्न खोज्छु तर शब्द नै उच्चारण हुँदैन। डाक्टर कतिखेर सुरु गर्छौ अपरेसन? आजै गर्नुपर्ने हो तर पेसेन्टको अपरेसन चार्ज डिपोजिट गर्न सकेका छैनन्, त्यसैले टाइम फिक्स भएको छैन। मलाई बिजुलीको झट्का लाग्छ डाक्टर महतको कुराले। डाक्टर महत, तपाईँ अपरेसनको तयारी गर्नुहोस्, फुच्चीको खर्च जति लाग्छ म मेरो एटिएम कार्डबाट निकालिदिन्छु। डाक्टर अङ्किता, तपाईँ चिन्नुहुन्छ त्यो पेसेन्टलाई? चिन्नु नचिन्नु आफ्नो पराई भन्दा पनि यतिखेर उनको जीवन बचाउनु छ हामीले। मानवताको नाताले त्यो सब म गर्दैछु। उसको मुखमा नहेरी वार्डबाट बाहिर निस्कन्छु म। के को नाताले र कसको लागि भन्ने कुरा उच्चारण गर्न नपाउँदै मन पग्लेर तम्कन खोज्ने अवस्थामा पुगिसकेको छ मेरो। म घाँटीमा स्टेथोस्कोप फिरेर फेरि वार्डका पेसेन्टहरूलाई सरसर्ती निहाल्दै हिँडेँ। मेरो उद्देश्य भनेको इमर्जेन्सीमा पुगेर त्यो फुच्चीको मुहार धित नमरुन्जेल निहाल्नु थियो। मेरो पाइला लमक लमक लम्कन्छ फुच्ची भएकै बेडतिर। बेडको दुईतिर एक महिला अनि एक पुरुष बसेर भएका छन् पिलपिल। उनीहरूको अनुहारको भिरैभरि पीडा झुलेको देख्छु म लटरममा। मलाई देख्ने बित्तिकै चिच्याउला चिच्याउला जस्तो आवेशमा बोल्छ त्यो पुरुष, डाक्टर साहब मेरो छोरीको होस कतिखेर आउँछ? कारुणिकताले नितृक्क रुजेको पाउँछु म उसको आवाजमा। मेरो छोरीलाई केही त हुन्न है डाक्टर साहब? रुदा रुदा भुकफुक्ती सुन्निएको आँखामा आँसु टिलपिल बनाउँदै हात जोड्छे त्यो स्वास्नी मान्छे पनि। उसबाट पोखिएको स्नेहले मलाई नराम्रो झापड हिर्काउँछ मुटुको माझ भागमै। बेहोसीमा लम्पसार परेर सुतेकी फुच्चीलाई जाँचेको बहानामा निहाल्छु न अगाउन्छेल। बिउ रासको भए पनि हुर्केकी त मेरै कोखमा त हो नि। आमा भएर पनि माया खन्याउन नपाउने परिबन्धप्रति धिक्कार्दै म निस्कन्छु इमर्जेन्सीबाट। त्यो पुरुष फेरि पनि मेरो पछि पछि आउँछ र ढोकाबाट निस्कँदै लाग्दा पहिलाको झैँ छोरीको याचना गर्छ। अपरेसन गर्न कति खर्च लाग्छ डाक्टर साहब? म आफूलाई बेचेर भए पनि बचाउँछु मेरी छोरीलाई। अस्रल पोखिन लागेको आँसुलाई आँखाको दहैमै निचोरेर ना आत्तिनुहोस्, खर्चको कुनै चिन्ता लिनु पर्दैन, त्यति ठूलो अपरेसन होइन, म सबै मिलाउँछु, तपाईँ निश्चिन्त हुनुहोस्, मेरी छोरीलाई केही हुँदैन। बोल्दै जाँदा मैले मेरी छोरी भनेकोमा अनौठो मानेर मलाई निहाल्छ त्यो मान्छे। मेरो मतलब मेरी छोरी पनि त्यही उमेरकी छिन्, मेरी छोरी जस्तै नानीलाई हामी केही हुन दिन्नौ। उसँग आँखा जुदाउन नसकेर म त्यहाँबाट हिँड्छु जनरल वार्डतिर। मलाई पछ्याउँदैछन् डाक्टर महत। डाक्टर अङ्किता, तपाईँ त एक हप्ताको लागि विदा लिएर जानुभएको भन्ने सुनेको थिएँ। सरी, म आउन ढिला भएर तपाईँको प्रोग्राम असफल भयो, तर अब म यहाँको सबै केस सम्हाल्छु, तपाईँ जान सक्नुहुन्छ। नो थ्याङ्क्स डाक्टर महत, इट्स ओके, बरु यो अपरेसन तपाईँ गर्नुहोस् प्लिज, म अलि थाकेको छु, हुनसक्छ जति सक्नुहुन्छ छिटो सुरु गर्नुहोस्, केस सिरियस छ। नो प्रब्लम, म गरिहाल्छु, बेस्ट अफ लक डाक्टर महत। ओके थ्याङ्क्स डाक्टर अङ्किता। म सरासर हस्पिटल हाताभित्रको गार्डेनतर्फ लम्किन्छु। हस्पिटलभित्र उकुस मुकुस भएर सास लिन पनि गाह्रो भइसकेको थियो मलाई। बाटैमा जम्का भेट हुन्छ सुप्रियासँग, उसलाई स्ट्रेचरमा राखेर गुडाउँदै लगिन्छ अपरेसन थिएटरमा। रुँदै रुँदै पछि पछि लागेका छन् एकजोडी। उनीहरूको हालतले झन् मलाई भावविह्वल बनाउँछ, उनीहरूको माया अपनत्वले रेट्छ मलाई, करौती बनेर कलेजो मुठु। गार्डनको खुला वातावरणमा पनि निष्फिक्री सास लिन सकिन मैले। डेढ घण्टाको अपरेसनको समयलाई बेहिसा प्रतीक्षा गरेर बिताउनु पर्नेछ मैले। आफ्नो लामटु नचुसाए पनि नौ नौ महिना गर्भमा बोकेर आकाश पताल एक खोला जस्तो प्रसव वेदनामा निर्लिप्त रुझेर जन्म दिएकै हो मैले सुप्रियालाई। उसको नाम पनि कति मिठो राखेछन् सुप्रिया। जब जब च्याठिएर रुन्थे मेरो स्पर्शमै पनि स्तब्ध हुन्थे उसका रुवाईका हिक्काहरू। आफ्नो छातीको लामटो चुसाएर म पनि घुलिन चाहन्थे उसको अङ्ग अङ्गभित्र, तर मलाई त्यो अधिकार दिएका थिएनन्। कहिलेकाहीँ मौका छोपेर लुकेर भए पनि चुसाउन लाग्दा पक्कै हाल्थे फुपूले र सम्झाउँदै भन्थिन्, नानी जन्म त यसले तेरो कोखबाट नै लिएकी हो, तर यो तेरो विगत मात्र हो, भविष्य र वर्तमान होइन, त्यसैले यसको मोहमा डुबेर आफूलाई पगाल्दै भविष्यलाई नगाल, त एउटा आमा बन्नुभन्दा पहिला छोरी थिइस् कसैको, हो छोरी हुनुको दायित्व ननिभाइ आमाको कर्तव्य गर्न बन्देज छ, बुझिस्? कस्तो परिबन्ध, कस्तो व्यवस्था। 7 वर्ष अगाडि लागेको घाउ, म चाइना एमबीबीएस पढ्न गएपछि साथीहरूको हाई हेलोमा भुलिसकेको थिएँ। घाउ निको भइसकेको थियो तर आज एक्कासी घाउ बल्झिएर कोपर्दैछ मुटुको प्रत्येक शिरा र धमनी। मोबाइलको रिङटोनले मलाई छटपट्टिको पोखरीबाट फुत्त बाहिर निकाल्छ। फोन महेशको रहेछ। एक मन त नउठाई काटिदिउँ कि जस्तो लाग्छ। फेरि विगतको मायामा डुबेर वर्तमानलाई पन्छाई भविष्य अन्धकार बनाउन पनि दिएन मेरो नैतिकताले। मन नलाई नलाई मैले फोन उठाएँ। हेलो अङ्किता, तिमी छिटो घर आऊ त, आत्तिएको आवाजमा बोल्छन् महेश। किन, के भयो र? यहाँ मेरो ड्युटी अफ भएकै छैन, कसरी आउन सक्छु? यो हाइमाईको दिमागमा ड्युटी बाहेक अरू किन घुस्दैन? होइन, तिमीलाई परिवार पनि चाहिन्छ कि ड्युटी मात्र भए पुग्छ? बिस्तरी झोकिन्छन् महेश फोनमै, अनि उनी यसरी रिसाएर कुरा गरेको कहिल्यै थाहा छैन मलाई। पहिलोपल्ट शब्द शब्दमा आगो उकलेको भेट्दा अलिकति सिलित्त भए म। होइन के भो महेश, तिमीलाई ड्युटी सकेपछि त आइहाल्छ नि घर, किन यसरी च्याटिएको? हुन्छ हुन्छ हजुर, ड्युटी सकेर आरामले आइसोस्। त्यतिन्जेल छोरोको डेथ बडीले तिम्रो प्रतीक्षा गरिरहेको हुनेछ। फोन काटिएर इन्गेज टोन बज्छ मोबाइलमा। म फेरि एकपटक फतक्क गलेर ओइल्यात्त पर्छु जमिनमै। उफ, कस्तो परिबन्ध, कस्तो व्यवस्था! यहाँ मेरी छोरी औजारहरूसँग प्राण जोदाउँदैछ, उसको मुख नहेरी कसरी जाउँ? उता के भयो छोरालाई? लुटिएको ममत्वको घडाभरि पार्न, मेरो पोल्टोमा खुसी भर्न जन्मिएको छोराको के साँच्चै मुख देख्न पो नपाउने हो कि? महेश जोक गर्ने वा झुटो कुरा गर्ने मान्छे हुँदै होइन, आजसम्म झुटो कुरा कहिले गरेकै छैनन्। मेरो शिर फनन्न घुम्छ रोबोटको जस्तै गरी। घरमा फोन लगाउन खोज्छु, तपाईँको कल सफल हुन सकेन। मोबाइल चिच्याउँछ मेरो दुखेको मनमा आवाजको पिन खोजेर। बसेको ठाउँबाट उठ्न खोज्छु, गोडा यति लुला भनेका छन्, उभिन सक्ने शक्ति पटक्कै छैन। धुपीको रुखको सहारामा आफूलाई भ्याउँछु जबरजस्ती। सुप्रियालाई अपरेशन थिएटरमा लगेको 2 घण्टा भइसक्यो, अब त सकिनुपर्ने हो अपरेशन। म सरासर अपरेशन थिएटरतिर लम्कन्छु। हस्पिटलको ढोकाबाट भित्री नै लाग्दा फोन आउँछ घरबाट। म हतार हतार फोन उठाउँछु। दिजु, सुकसुकाईको साथमा अवरुद्ध गला बनाउँछे काम गर्ने केटी। ए, के भनेको विनिता? बाबु खै, अनि महेश कहाँ छन्? म प्रश्नहरू एकैपटक बर्साउँछु। दिजु, बाबु गार्डनको पर्खालबाट खस्नु भएको, बोल्नु पनि हुन्न रुनु पनि हुन्न। टाउकोमा ठूलो चोट लागेको थियो, साफ बाबुलाई लिएर टिचिङ जानुभयो। बिन्ती छ हजुर पनि सवारी होस् उतै। ओ माई गड, यो ममाथि के भइरहेछ? एकैपटक मेरो दुईटै सन्तानको एक्सिडेन्ट, चोट टाउकुमै अनि दुवै बेहोस, म एउटी डाक्टर अनि मेरो दुवै हातमा मृत्युसँग खेल्दै गरेका सन्तान। यसरी पनि जुझ्नुपर्छ मानिसले समस्यासँग, म के गरौं? छोराको मुख हेर्न जाउँ कि छोरीको मुख हेर्न? छोराको मुख हेर्न जाउँ कि छोरीको मुख हेर्न कुरेर बसौं? दोधार धारिलो तरवार बनेर पस्न खोज्छ मेरो मुटुको बीचबाट। ढोकैनेर थचक्क बस्छु म उभिन नसकेर। किन, के भयो डाक्टर? सिस्टर उमा मलाई उठाउँदै बोलाउँछिन्। म उनको धमिलो छाया मात्र देख्छु। बोली नफुटेर मलाई असाध्यै गाह्रो हुन्छ। साउथी मारेर सिस्टर उमाको कानैमा बोल्छु, मलाई टिचिङ अस्पताल लैजानुस् बिन्ती, छिटोभन्दा छिटो, मसँग समय धेरै छैन। तर डाक्टर, उमाले अन्कनाएपछि, के को तर? मैले भनेको सुनेनौ तिमीले? म बिस्तरी चिच्याउँछु। हस्पिटलमा सबैले मलाई निहाल्छन् पर परबाट। सुप्रियाको बाबा आमा पनि नजिक आउँछन्, राता राता आँखा पर्दै। डाक्टर, कस्तो छ हाम्रो छोरीलाई? अपरेसन सकियो? खै छोरी, हामी भेट्न सक्छौ? धारावाहिक प्रश्नले झनै थिलथिल बन्छु म। भित्र ज्वालामुखी सल्किरहेको हुन्छ। मरे तिमीहरूको छोरी, सुनेनौ? अपरेसन गर्दा गर्दै मरे तिमीहरूको छोरी। उनीहरू आ गरेको गरी हुन्छन्। म फरक्क त्यहाँबाट फर्कन्छु र पार्किङ क्षेत्रमा जान्छु। मोटरको चाबी खुसारेर जोडले एक्सलेटर थिची गाडी हस्पिटल गेटबाट बाहिर निकाल्छु। गेटका छेउमा ठोक्किएर हेडलाइट फुटेको आवाज कानमै बज्छ चरक्क परेर। म कुनै वास्तै नगरी सहीको स्पिडमा गाडी हावामा बताउँछु। आफूले नियन्त्रण गर्न नसक्ने अवस्थामा सुइएको आवाजमा सड़कलाई पछाडि छोड्दै गाडी बत्तासिन्छ सड़कमा। जसरी गाडीको स्पिड सुई बढ्छ तीव्र रफ्तारमा, त्यसरी नै बढ्छ मेरो मुटुको ढुकढुकी। अनियन्त्रित रूपमा पालैसँग छोराछोरी आउँछन् मेरो आँखा अगाडि। दुवैको एक्सिडेन्ट, दुवै बेहोस, दुवैको टाउकोमै चोट। झडाम्बको आवाजसँग स्टेरिङमा जोडले ठोक्किन्छ मेरो शिर। खन्द्राङ्ग परेर सिसा धरेको आवाज सुन्छु, अनि तातो रातो वस्तु निधारबाट खुट्टामा तप्प तप्प खस्छ, मात्र खस्छ, तप्प तप्प। कथा संसारमा आज हामीले सुबी सुधा आचार्यले पठाउनु भएको कथा रातो गुलाब प्रस्तुत गर्यौं। सुबी सुधा आचार्यले यो कथा हामीलाई मेरील्यान्डबाट पठाउनु भएको हो। कथा संसारमा तपाईँ पनि आफ्नो कथा, भावना, मनोन्यासहरू सुनाउन चाहनुहुन्छ भने हामीलाई लेखी पठाउनुहोस्। हाम्रो इमेल ठेगाना nepalireadio@gmail.com। तपाईँलाई यो कथा कस्तो लाग्यो? आफ्नो सल्लाह र सुझावहरू हामीलाई लेखी पठाउनुहोला। कथा संसार लगायत हाम्रो अन्य विविध कार्यक्रमहरू हाम्रो इन्टरनेटको ठेगाना www.nepalireadio.org मा सुन्न सक्नुहुन्छ। कथा संसार नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको एउटा विशेष प्रस्तुति हो। यो कथा वाचन गर्दै थिएँ म सहदेव। कथा संसार सुन्नुभएकोमा तपाईँलाई धेरै धन्यवाद। म हिमाली स्वरहरूका अन्य विविध कार्यक्रमहरू लिएर आउँछु नै। अहिलेलाई भने नमस्ते।
विदेशीका नेपालीहरूको भावना चढ्दैछौ, फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू, फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू। उन्नति गर प्रगति गर हिमाली स्वरहरू, उन्नति गर प्रगति गर हिमाली स्वरहरू।